यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजधानी काठमाडौँ भित्र नै बाहिरिने मुख्य नाकास्थित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन, तत्काल अत्यावश्यक सवारी साधन सञ्चालनमा सार्वजनिक सवारी साधन सञ्चालनका लागि केही समय लाग्ने। स्थानीय समुदायबीच उत्पन्न विवादपछि अशान्त बनेको सुनसरीको दिवानगंज लगायतका क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय आह्वान। सरकारसँग सहमति भएसँगै धनगढ़ीमा अनशन गरिरहनुभएका चिकित्सक डाक्टर गोविन्द केसीद्वारा अनशन अन्त्य। पछिल्लो अवस्था र आगामी कदमबारे आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीसँग छुट्टा छुट्टी छलफल गर्नुहुने र विश्वकप लीग टू क्रिकेट अन्तर्गत पछिल्लो तीन खेलमा नेपालको लगातार हार।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आफ्नै मुलुकको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ। राजधानी काठमाडौँ भित्र नै र बाहिरिने प्रमुख मार्ग नागढुङ्गा सिस्नेखोला क्षेत्रमा निर्माण सम्पन्न भएको सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकासको क्षेत्रमा नेपाल नयाँ अध्यायमा प्रवेश गरेको विश्लेषण गरिएको छ। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सुस्नेखोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको 7 वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
लगत्तै हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। 3 महिनासम्म यो ट्रायल फेज हुन्छ र 3 महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारीमा रहेको छ। यसमा रोड युजरहरूबाट राम्रो बिहेभ भयो, अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बीचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसलाई प्रति हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू एपिएफको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र जुनिवासीको दमकलको टिमहरू समावेश हुन्छ। आगलागी कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने अनि सबै फिल्डमा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि चरणबद्ध रूपमा चाहिँ हामीले खोल्छौँ।
परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षणपछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सवारी साधन अनुसार 60 रूपियाँदेखि 600 रूपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी 2 सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका 1 दहचोक टोटी पाखाबाट शुरू हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीबेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढ़ी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थी।
60 रूपियाँदेखि 600 रूपियाँसम्म गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृति भएको र राजपत्रमा उपलब्ध भइसकेको रोडको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआईडी सिस्टम पनि जडान गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि जडान गरिसकेको छ। टनलमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको उकालो भएकोले त्यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदमै कम हुन्छ। फ्युल खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रूपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 मा भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको दीर्घकालीन सञ्चालन, मरमत सम्भार तथा स्थानीय सरोकारका विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र प्रभावित क्षेत्रका स्थानीय प्रतिनिधिबीच हिजो छलफल भएको छ। पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाबाट चन्द्रागिरी नगरपालिका 1 र 2 का प्रभावित बासिन्दाका लागि बनाइएका खानेपानी आयोजनाको दिगो सञ्चालन सुनिश्चित गर्न 11 बुँदे निर्णय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री लम्सालका निजी सचिव राजेन्द्र बहादुर बमका अनुसार चालू आर्थिक वर्ष 2083-84 खानेपानी आयोजनाको विद्युत महसुल तथा न्यूनतम आवश्यक जनशक्तिको व्यवस्थापन पूर्वाधार विकास मन्त्रालयले गर्नेछ। आगामी आर्थिक वर्षदेखि भने सञ्चालनको खर्च संघ सरकार मार्फत चन्द्रागिरी नगरपालिकालाई सशर्त अनुदानका रूपमा उपलब्ध गराउने सहमति भएको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो बसेको सर्वपक्षीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी रूपमा प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो। उहाँले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको जानकारी दिनुभयो। सबै सुरक्षा संयन्त्र परिचालन भएपछि त्यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। कप्तानगंजमा 2 समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको त्यसक्रममा जानकारी दिइएको छ। बैठकमा जिल्ला स्थित प्रमुख राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरकारवाला सबै पक्षको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम कर्फ्यू आदेश जारी रहेको जनाएको छ। गैराती 9 बजेदेखि जारी कर्फ्यू आदेश अर्को सूचना जारी नभएसम्मका लागि जारी नै रहने सुनसरी प्रशासनले सूचना जारी गरी जानकारी दिएको छ। कर्फ्यू आदेश पूर्वतर्फ इनरुवा नगरपालिका 3 र 6 को सीमास्थित महेन्द्र राजमार्ग अन्तर्गत घोपाली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट दुवैतर्फ 200 मिटर क्षेत्रभित्र लागू भएको छ। कर्फ्यू अवधिभर कुनै पनि व्यक्तिलाई आवत जावत गर्न मेला, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै पनि प्रकारको जमघट गर्न निषेध गरिएको सुनसरी प्रशासनले स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम जरिवाना र 1 महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ। प्रशासनले जिल्लाको सुरक्षा अवस्था र शान्ति सुव्यवस्था कायम राख्न सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह पनि गरेको छ। सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको गृह मन्त्रालयले जनाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। त्यसै गरी कोशी प्रदेशका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँमा तानिएको छ। प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा प्रमुखका रूपमा पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेबेको स्थानमा उक्त विमानस्थलमा कार्यरत पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपमा 1 जनाको निधन भएको थियो। घटनामा 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरीका र 5 जना सशस्त्र प्रहरीका गरी 24 जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। सरकारसँग सहमति भएपछि धनगढ़ी पुगेर अनसन गरेका चिकित्सक डाक्टर गोविन्द केसीले अनसन अन्त्य गर्नुभएको छ। अनसनरत डाक्टर केसी र सरकारी वार्ता टोलीबीच सातबुँदे सहमतिमा हस्ताक्षर भएसँगै डाक्टर केसीले अनसन अन्त्य गर्नुभएको हो। उहाँले पाँचौं दिनमा अनसन तोड्नु भएको हो। धनगढ़ीमा दुई दिनसम्म चलेको वार्तापछि सरकारी टोली र डाक्टर केसी बीच सहमति भएको हो। अनसन र डाक्टर केसीले अघि सार्नुभएका मागबारे आइतबार र सोमबार दुई दिनसम्म चलेको वार्तापछि दुवै पक्ष सहमतिमा पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेलले जानकारी दिनुभयो। वार्तामा सरकारी पक्षबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, त्यसै गरी डाक्टर केसीका तर्फबाट डाक्टर अमृत जैशी र डाक्टर पवन थापा सहभागी हुनुहुन्थ्यो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद पुकार बम समेत सहभागी हुनुहुन्थ्यो। धनगढ़ी स्थित श्रीकृष्ण मन्दिरमा साउन सात गते अनसन थालेका डाक्टर केसीको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालको आईसीयूमा उहाँलाई भर्ना गरिएको थियो। निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरूप्रसाद वाग्ले ओखलढुङ्गा र डाक्टर राजीव सुब्बा काठमाडौँको सुनवाई गर्ने कार्यसूची अनुरूप संसदीय सुनवाई समितिको बैठक आज बोलाइएको छ। संवैधानिक परिषदको गत असार 19 गतेको निर्णय अनुरूप प्रमुख आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिश भएको छ भने आयुक्तहरूमा वाग्ले र सुब्बालाई सिफारिश गरिएको छ। संसदीय सुनवाई समितिले सुनवाई सम्पन्न गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्त विरूद्ध उजुरी आह्वान गरेको थियो। प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्खे अधिवेशनका रूपमा रहेको यो अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
संघीय संसदको चालू अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि शुरू भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालय जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल 7 विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्नेछन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने बिजनेस संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
प्रतिनिधि सभातिरका समितिहरूमा 7 विधेयकहरू विचाराधीन रहेको अवस्था छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सभामा नै विचाराधीन अर्थ सम्बन्धी केही कानूनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयकको अवस्था यही नै हो। सरकारले संसदलाई बिजनेसहरू दिने भनेको विधेयकहरू दर्ता गराएर अगाडि बढाउने भन्ने हो। सरकारले एक आर्थिक वर्षभित्रमा के कति विधेयकहरू लिएर आउने हो भनेर पहिलो चरण, दोस्रो चरण र तेस्रो चरण गरेर 166 विधेयकहरू आउँदैछन् भनेर सचिवालयले बुझेको पनि छ। यद्यपि आजको मितिसम्ममा चाहिँ कुनै पनि नयाँ विधेयकहरू दर्ता भइसकेको अवस्था छैन।
सरकारले आगामी आर्थिक वर्षमा बनाउने 166 विधेयकको प्राथमिकीकरण गरेर सूची प्राप्त गरेको भए पनि संसदमा नयाँ विधेयक भने दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा 2 संकल्प प्रस्ताव र 2 जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् भने 16 प्रश्नहरू दर्ता भएका छन्। संकल्प प्रस्ताव, जरूरी सार्वजनिक महत्वको प्रस्ताव, सांसदहरूसँगको प्रश्नोत्तर, संसदमा लिखित र मौखिक रूपमा प्राप्त प्रश्न लगायतका विषयहरू संसदको आफ्नै बिजनेसका रूपमा रहने र त्यसैलाई अगाडि बढाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैनन्। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अङ्गका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गर्ने गरेर कार्यसूची राखेर अगाडि बढ़िरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर, केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
वीरगंज स्थित नारायणी अस्पतालमा गत शनिबार भएको तोड़फोड़ र चिकित्सकमाथिको कुटपीटको घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हड़ताल हिजो पनि जारी रह्यो। स्वास्थ्यकर्मीहरूले हिजो वीरगंज स्थित घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर चिकित्सक एवं स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँ सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन्। शनिबार वीरगंज 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोड़फोड़ गर्दै डाक्टर प्रमोद रामलाई निर्घात रूपमा कुटपीट गरेका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हिजै एक विज्ञप्ति जारी गरी आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। नेपाल विद्युत प्राधिकरणले श्रावण महिनाबाट मात्र बिजुलीको बिलमा मूल्य वृद्धि कर भ्याट लाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व कार्यालयले हिजो एक सूचना मार्फत असार मसान्तसम्मको विद्युत उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको हो। आन्तरिक राजस्व विभाग तथा ठूला करदाताको कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य वृद्धि करको रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने विद्युत प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिएको हो। प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रूपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युतको बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा दुविधा उत्पन्न भएको जनाएको थियो। प्राधिकरणले साउन 8 गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै त्यसबारे स्पष्ट पार्न आग्रह गरेको थियो। विभागले साउन 1 गतेदेखि विद्युत शक्तिको खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि भ्याट आकर्षित हुने जानकारी दिएको छ। मूल्य वृद्धि कर ऐन अनुसार अन्तिम उपभोक्ताका लागि 5% र अन्यको हकमा 13% भ्याट लाग्नेछ। प्राधिकरणले लिने शुल्क विद्युत सेवाको अंग भएकाले साउन 1 पछि हुने खपतमा पनि नियमअनुसार भ्याट आकर्षित हुने विभागले स्पष्ट पारेको छ। प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट जोडेर उपभोक्तालाई बिल पठाएको भन्दै उपभोक्ताले गुनासो गरेका थिए। पाल्पाको तानसेन नगरपालिका 12 गाईघाट स्थित पाल्पा गुल्मी सड़क खण्डमा इट्टा बोकेको टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा टिप्परका सहचालक बागलुङको ढोरपाटन नगरपालिका 1 खप्तरी वाङ निवासी 25 वर्षीय सहचालक तेजेन्द्र कुमालको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज तानसेनमा गैराती मृत्यु भएको हाम्रा समाचारदाता विष्णु खनालले जनाएका छन्। राति 9:15 बजे हाडथोकबाट रिडीतर्फ जाँदै गरेको LU2X2447 नम्बरको इट्टा लोड गरिएको टिपर ओह्रालोमा अनियन्त्रित भई सड़कमा पल्टिएको थियो। दुर्घटनामा घाइते भएका चालक मीन बहादुर कुमालको उपचार भइरहेको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निजामती सेवामा 30 वर्षीय सेवा र 55 वर्षीय उम्मेद्वारको विषय प्रक्रियामै रहेको बताउनु भएको छ। चितवनमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले कर्मचारीको 30 वर्षीय सेवा र 55 वर्ष उम्मेद्वारको विषय सम्बन्धी प्रक्रिया अघि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले जनताको चाहना अनुसार विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनुभयो। जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई भइरहेको भन्नुहुँदै मन्त्री गौतमले चालू आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा घोषणा गरिएको र 166 कानून बनाउनु पर्ने अवस्था रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाई आवश्यक रहेको हिजो जनकपुर धामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलका क्रममा बताउनु भएको छ। उहाँले क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाईमा पनि जोड़ दिनुपर्ने बताउनुभयो। संसदको सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ़ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सिंहदरबारमा हिजो बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणका नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण रहेका नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको समेत मौलिक स्वरूप परिवर्तन गर्ने खालका गतिविधिहरू तत्काल रोकिनुपर्ने बताउनुभयो। बैठकमा उपस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव रहेको र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको एवं इतिहासको विकृतिकरण बढ़दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। अछामको कमलबजार मानसेन सड़क खण्ड अन्तर्गत कमलबजार नजिकै हिजो अटो रिक्सा दुर्घटना हुँदा कमलबजार नगरपालिका वडा नम्बर 5 की बेला भण्डारीको निधन भएको अछाम प्रहरीले जनाएको छ। महान्यायाधिवक्ताको कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना हिजो सार्वजनिक गरेको छ। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कडेलले रणनीतिक योजना सार्वजनिक गर्नुभयो। योजना साउन 1 गतेदेखि कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो। वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानूनी जिम्मेवारी, सूचना प्रविधि र मानव संसाधन एवं भौतिक पूर्वाधार सहित 5 मुख्य प्राथमिकता रणनीतिक योजनामा समावेश गरिएको छ। चालू आर्थिक वर्षमा महान्यायाधिवक्ताको कार्यालयले 3191 मुद्दामा निर्णय गरेको पनि त्यसक्रममा जानकारी गराइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वर्षायाममा बाढ़ी पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको हिजो नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा पालिकाका अध्यक्ष सन्तमान तामाङसँगको छलफलमा जोड़ दिनुभएको छ। मन्त्री तिमिल सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले हिजै काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा लथ्रिएका तथा प्रयोगविहीन अवस्थामा रहेका इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धनका लागि विशेष योजना बनाएर प्रचार प्रसार गर्नुपर्नेमा हिजो आयोजित कार्यक्रममा जोड़ दिइएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्हाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै उच्चस्तरीय भेटवार्ता गर्नुहुने भएको छ। यी दुई भेटवार्तालाई जारी युद्धका सन्दर्भमा महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको विश्लेषण गरिएको छ। व्हाइट हाउसका अनुसार ट्रम्प र नेतन्याहूबीच इरानको पछिल्लो तनाव, लेबननको सुरक्षा अवस्था, अमेरिका इजरायल रणनीतिक सहकार्य एवं मध्यपूर्वमा शान्ति एवं स्थायित्व कायम गर्ने विषयमा विस्तृत छलफल हुनेछ। त्यस्तै गरी ट्रम्प र जेलेन्स्की बीच रूस युक्रेनको पछिल्लो युद्ध अवस्था लगायतका विषयमा छलफल हुनेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3248 मेगावाट बराबर पुगेको छ, जस अनुसार हाल कुल 73629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभएको र प्राधिकरणले हाल कुल 22102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47563 मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराउँदै आएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूले 17108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल 8959 मेगावाट घण्टा बराबरको ऊर्जा हाल उपलब्ध भएको छ। कुल राष्ट्रिय माग 51527 मेगावाट घण्टा बराबर हुँदा साँझको समयको विद्युतको माग 3248 मेगावाट बराबर पुगेको हो। गत आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11232 किसानहरूले 5,58,00,000 रूपियाँ प्रोत्साहन रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्राप्त होस् भनेर प्रोत्साहन रकम प्रदान गरेको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानहरूलाई प्रोत्साहन उपलब्ध गराउने गरेको प्रदेश मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाहरूले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग रकम प्राप्त गर्ने गरेको र एउटा सहकारीलाई बढ़ीमा 17,50,000 रूपियाँसम्म प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकारी डाक्टर शर्माले बताउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 33.28 अंकले घटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से सोमबार 2701 अंकमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार परिसूचक नेप्से 7.90 अंकले बढ़ेको बढ़ेको थियो। सोमबार बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। अघिल्लो दिन शुक्रबार 4,67 करोड़को कारोबार भएको शेयर बजारमा सोमबार 6,07 करोड़ बराबरको कारोबार भएको छ। सोमबार बजारमा 35 कम्पनीहरूको मूल्य बढ्दा 235 कम्पनीहरूको घटेको छ भने 5 कम्पनीहरूको मूल्य स्थिर रहेको छ। बाँकी जिल्लामा कुल खेतीयोग्य क्षेत्रफल मध्ये 84% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्ममा 28,375 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। केही दिन यताको वर्षापछि रोपाईले तीव्रता पाएको भए पनि आकाशीय पानीमा निर्भर केही क्षेत्रमा अझै रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डाक्टर विनोद घिमिरेका अनुसार जिल्लामा सिक्टा सिंचाई आयोजनाको कमाण्ड क्षेत्र तथा अन्य सिंचाई सुविधा पुगेका स्थानमा किसानले रोपाई सम्पन्न गरिसकेका छन् भने वर्षाको भर पर्नुपर्ने केही क्षेत्रहरूमा पर्याप्त पानी नपुग्दा रोपाई अझै हुन सकेको छैन।
अब खेल समाचार। आईसीसी पुरूष विश्वकप क्रिकेट लीग टू अन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा पनि नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो। नेदरल्याण्डसको उडचेस्टमा हिजो सम्पन्न खेलमा नेपाल नामिबियासँग झिनो अन्तरले पराजित भएको हो। नामिबियाले दिएको 212 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 50 ओभरमा 6 विकेटको क्षतिमा 208 रनमा सीमित भएको हो। नेपालका लागि आसिफ शेखले सर्वाधिक 45 रनको योगदान दिए। त्यस्तै रोहित पौडेलले 41 रन बनाए। आरिफ शेखले 38 तथा कुशल भुटेलले 34 रनको योगदान गरे। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा त्यसै गरी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान र कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग एवं बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.1 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राजधानी काठमाडौँ भित्र नै बाहिरी नै मुख्य नाकास्थित नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन। तत्काल अत्यावश्यक सवारी साधन सञ्चालनमा सार्वजनिक सवारी सञ्चालनका लागि केही समय लाग्ने। स्थानीय समुदायबीच उत्पन्न विवादपछि अशान्त बनेको सुनसरीको देवानगंज लगायतका क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय आह्वान। सरकारसँग सहमति भएसँगै धनगढ़ीमा अनसन गरिरहनुभएका चिकित्सक डाक्टर गोविन्द केसीद्वारा अनसन अन्त्य। पछिल्लो अवस्था र आगामी कदमबारे आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टा छुट्टै छलफल गर्नुहुने र विश्वकप लीग टू क्रिकेट अन्तर्गत पछिल्लो 3 खेलमा नेपालको लगातार हार। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।